नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष कार्यक्रममा आज हामीसँग छन् नेपाल वायुसेवा निगमले 2 व्हाइट बॉडी जहाज किनेपछि नेपालको अर्थतन्त्रमा आउने सुधारका विषयमा नेपाल वायुसेवा निगमका प्रमुख सुगत रत्न कंसकारसँग गरिएको कुराकानी, नेपाल आयल निगमले ढुवानी विनियमावली संशोधन गरेपछि पेट्रोलियम ढुवानी मजदूर आन्दोलित, मजदूरको माग सम्बोधनका लागि भइरहेको प्रयासबारे निगमका प्रवक्ता भानुभक्त खनालसँग गरिएको कुराकानी, र ढुवानी विनियमावली संशोधनले पेट्रोलियम ढुवानी मजदूर कसरी विस्थापित हुन्छन् यसबारे नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालसँग गरिएको कुराकानी। कार्यक्रमको शुरू गरौं नेपाल वायुसेवा निगमले 2 व्हाइट बॉडी जहाज किन्ने प्रसंगबाट। कुनै समय कमजोर व्यवस्थापन र राजनीतिकरणको शिकार भएको निगम फेरि जुर्मुराउन थालेको छ। 2071 सालमा 2 विमान किनेर अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले आगामी वर्षको चैत्रसम्म 2 व्हाइट बॉडी जहाज नेपाल भित्र्याउने तयारी गरेको छ। 280 सीट क्षमताका ती जहाज भित्रिएपछि नेपाली अर्थतन्त्रले कस्तो अपेक्षा गर्न सकिन्छ, यसैको सेरोफेरोमा साथी अर्जुन पोखरेलले नेपाल वायुसेवा निगमका प्रमुख सुगत रत्न कंसकारसँग कुराकानी गर्नुभएको छ।
नेपाल एयरलाइन्सले 2 व्हाइट बॉडी किन्नको लागि सम्झौता गरिसकेको छ। पहिला त यी 2 जहाजको बारेमा संक्षिप्तमा भनिदिनुहोस् न।
यो 2 जहाज चाहिँ हामीले चाहिँ जुन चाहिँ छनौट गरेका छौँ होइन, त्यो चाहिँ व्हाइट बॉडी मध्ये सबभन्दा सानोमा गनिन्छ, तर त्यसको रेन्ज चाहिँ एकदम बढी छ होइन। यो चाहिँ भोलिका दिनहरूमा चाहिँ हाम्रो चाहिँ यो काठमाडौँदेखि लन्डनसम्म नन स्टप डाइरेक्ट गर्न मिल्छ, नन स्टप होइन, 10-11 घण्टामा। त्यो नै एउटा महत्वपूर्ण पक्ष भयो र यो चाहिँ अहिले ब्रान्ड न्यू नै होइन, फ्याक्ट्रीबाटै आउने जस्तो किसिमबाट अहिले प्रस्ताव आयो हो। त्यसरी नै निगमका हाम्रो कर्मचारीदेखि सबै खुसी नै छ। र त्योभन्दा पनि महत्वपूर्ण कुरा के भने, यो चाहिँ निगमको मात्रै कुरा होइन, यो पुरै चाहिँ पर्यटन क्षेत्रको चाहिँ लागि चाहिँ खुसीको खबर हो।
तपाईँले भनिहाल्नुभयो सिधै लन्डनसम्म उडान गर्न सक्ने क्षमता राख्छ भनेर, पैसाको हिसाबले अन्यभन्दा त सस्तोमा डिल गर्न सक्यौँ त्यसरी कम्पनीहरू आयो भनिएको छ, साँच्चै हामीलाई त्यो चिठा जस्तै परेको हो त।
हामीले त्यही रूपमा चाहिँ लिएको छु होइन, यो टेन्डर चाहिँ 10 टेन्डर आयो, 5-6 मुलुकको कम्पनीहरूले हालेपछि त्यसमा चाहिँ कुनै मिलेर आयो भने त अब मूर्खले मात्रै भन्छ होला होइन, त्यो हुनै सक्दैन होइन। भनेपछि अब त्यसमध्ये चाहिँ त्यस्तो 10 आएपछि एकदम प्रशस्त मात्रामा प्रतिस्पर्धा भएकै भयो। त्यसमध्ये पनि हामीलाई चाहिँ अलिकति डर लागिरहेको थियो होइन, अलिकति हामीले चाहिँ अलिकति पुरानो 2-3 महिना पुरानो हैजाज भए पनि हुन्छ भनेर टेन्डरमा हालेको थियो होइन। पुरानो हैजाज किनेपछि यहाँ विभिन्न चाहिँ टिकाटी पनि हुन्छ भन्ने किसिमबाट हामी डराइरहेको थियो, तर अब भाग्यले साथ दिया भन्नु पर्यो। हाम्रो यहाँ कर्मचारी साथीहरूले त अब निगमलाई चाहिँ पशुपतिनाथले हेरे जस्तो नै भन्नुभयो होइन, कि अहिले चाहिँ सबभन्दा सस्तो आएको छ भने चाहिँ ब्रान्ड न्यू चाहिँ नयाँ हैजाजै आउने भयो, त्यो चाहिँ ठुलो एक किसिमले उपलब्धि हो।
भनेको अब 2074 सालको चैतभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका बोइङ उड्न सुरु गर्नेछन्।
अब ठ्याक्कै त्यो मिति त नभनौ, अहिलेलाई चाहिँ हाम्रो चाहिँ जुन चाहिँ टेन्डर डकुमेन्ट हो त्यसमा चाहिँ सेप्टेम्बर 2017 भनेर लेखेको छ, त्यसमा 1-2 महिना यताउता होला। यो चाहिँ किनभने यो बनिरहेको अवस्थामा भएकोले होइन, फ्याक्ट्रीमा चाहिँ अलिकति समय लाग्यो भने तर धेरै फरक पर्दैन। त्यो हिसाबले चाहिँ यो 10-12 महिनाभित्र चाहिँ पहिलो व्हाइट बॉडी नेपालको इतिहासमा पहिलोपल्ट हामीले खरिद गरेको हाम्रै स्वामित्वको त्यो जुन हवाइजहाज हाम्रै लाल पूजा भएको जहाज भन्नु पर्यो, त्यो चाहिँ आउने चाहिँ निश्चित जस्तै भइसक्यो।
अब हामीसँग इतिहास गाँसिएका एयरलाइन्सहरू, थाई एयरलाइन्स लगायत अन्यहरू कहाँ पुगिसके अब त्यो त कल्पना नगरौँ, तर नेपाल एयरलाइन्सको पनि अब फेरि त्यो उकास्ने क्रम, नेपाल एयरलाइन्सलाई उकास्ने क्रम सुरु भएको हो।
त्यो त निश्चित रूपमा अहिले चाहिँ हेर्नुहोस् कि यसमा चाहिँ एउटा के चाहिँ मैले भन्ने गरेको छु भने, नेपाल एयरलाइन्सको कुरा मात्रै होइन यो होइन, अहिले चाहिँ एसियाको सबभन्दा महँगो हवाई गन्तव्य काठमाडौँ भइरहेको छ एसियामै। भनेपछि कुनै पनि पर्यटक चाहिँ नेपाली फेभर गरेर नेपाली नै जाउँ भनेर चाहिँ किन आउँछ र होइन ऊ चाहिँ त त्यहाँ त्योभन्दा सस्तो पैसामा चाहिँ उसको पकेटमा भएको पैसाले त्यहाँ चाहिँ ऊ चाहिँ 15 दिन चाहिँ इन्डिया घुम्न पुग्छ भने 10 दिन चाहिँ त्यहाँ के अरे थाइल्यान्ड घुम्न पाउँछ भने नेपाल त आउँदैन त होइन महँगो हवाई गन्तव्य भइरहेछ कि अनि त्यसको लागि एउटै मात्रै औषधि भनेर चाहिँ हामीले चाहिँ त्यो एयरफेयरमा हाम्रो चाहिँ त्यो हवाई भाडामा हामीले हस्तक्षेप गर्ने हो यो धेरै यहाँ ट्राभल एजेन्सीदेखि ट्रेक एजेन्सी साराले बुझिसक्यो होटल एसोसिएसनदेखि होइन अब हामीभन्दा पनि बढी खुसी चाहिँ त अहिले चाहिँ हाम्रो ट्राभल एजेन्सीको चाहिँ साथीहरू चाहिँ भइरहेछ कि अब चाहिँ दुईवटा व्हाइट बोर्ड एप चाहिँ पर्यटक संख्या बढ्छ उहाँहरूको व्यापार बढ्ने भयो नेपालको चाहिँ आर्थिक अर्थतन्त्रमा चाहिँ टेवा दिने भयो होइन भनेपछि यो चाहिँ अहिले चाहिँ नेपाल वायुसेवा निगमको भित्री मामला मात्रै जस्तो चाहिँ त्यो सोच्नै नहुने चाहिँ यो होइन यो चाहिँ त अर्थतन्त्रमा नै धेरै ठूलो चाहिँ इम्प्याक्ट पर्ने चाहिँ यो हो यो होइन र त्योभन्दा पनि यो दुईवटा वाइट बडी ल्याइसकेपछि त्यसमा हामी सीमित भएर ल अब सक्यो भनेर बस्ने कुरा आउँदैन यो लगत्तै हामी फेरि अर्को दुईवटा न्यारो बडी ल्याउने हामी कोसिस गर्छौँ होइन जुन चाहिँले गर्दाखेरि हामी चाहिँ चीन र भारतमा अरू सहरमा पनि जान पाइन्छ अहिले हाम्रो चाहिँ चीनसँग भएको सम्झौता हवाई सम्झौता इन्डियासँग भएको हवाई सम्झौतामा चीनमा चाहिँ 60 वटा चाहिँ सहरमा हामी जान पाउनेमा अहिले एउटा मात्रै गइरहेको छ हङकङ इन्डियामा चाहिँ 70 वटा सहरमा चाहिँ जान पाइन्छ तर हामी गइरह 3 वटा मात्रै होइन त्यो पनि अस्ति भर्खर ठप्या हो यो दुईवटा हवाइजहाज किनेपछि त्यसैले हवाइजहाज खरिद गर्दै जाने होइन हामी चाहिँ व्यापार बढाउँदै जाने हो अहिले चाहिँ अनि त्यसपछि पर्यटक संख्या बढाउँदै जाने हो निश्चित रूपमा अहिले नेपालबाट बाहिर गइरहेका हाम्रो नेपाली जनता चाहिँ 40 लाख भन्दा बढिरहेछ त होइन उनीहरूको लागि पनि सुविस्ता हुन्छ केही पनि आफ्नो चाहिँ हवाइजहाज चढ्न पाउने भयो होइन धेरैले भन्छ त होइन अस्ति त्यहाँ दुबईको चाहिँ उद्घाटन गर्न म जाँदाखेरि दुबईको त्यहाँ जन नेपाली समुदायले भन्यो त अलिकति बढी पैसा तिरेर भए पनि हामी चाहिँ नेपाली एयरलाइन चाहिँ चढ्छु ढुक्क भएर बस्नुहोस् भनेर हामीलाई चाहिँ भनेर पठाए त होइन त्यस्तो एउटा चाहिँ राष्ट्रियताको भावना पनि छ त हामी कहाँ होइन त्यो गर्दाखेरि हामी चाहिँ निगम चाहिँ यस्तो हवाइजहाज किनेर हामी चाहिँ घाटामा जान्छ कि ऊ भन्छ कि त्यो चाहिँ सोच्नै हुँदैन होइन यो ल्याउनै पर्यो होइन र विकास भन्ने कुरो विकास गर्न सक्छ र भनेर सोध्नै पाइँदैन विकास नाकले टेकेर गर्नै पर्यो त होइन यो अब यो कसै कसैले सोध्छ कि मलाई व्हाइट बडी चलाएर खान्छ र नेपाल एयरलाइन्सले भनेर त्यो प्रश्न चाहिँ गलत भएन मेरो 200 वटा राष्ट्रको चाहिँ 1000 एयरलाइन्सले व्हाइट बडी चलाउन सक्ने रे अनि तपाईँ हामी मात्रै के मङ्गल ग्रहबाट आएको मान्छे हो र हामी चलाउन नसक्ने हामी किन चलाउन सक्दैन त चलाइरहेछ त होइन त्यो हिसाबले चाहिँ अहिले चाहिँ व्हाइट बडीको चाहिँ भविष्य राम्रै छ निगमको भविष्य पनि राम्रै छ त्यो चाहिँ नेपालको भविष्यमा गाँसिया छ
सम्भावित उडानहरू कहाँ कहाँ हुन सक्नेछन् ती दुईवटा व्हाइट बडी जहाज आएपछि
अहिले तत्कालले चाहिँ आउने बित्तिकै हामी चाहिँ अब कोरियाले चाहिँ त के अरे हाम्रो ऊ पर्मिसन नै दिइसक्यो होइन कोरिया जानलाई दमामसँग हाम्रो पर्मिसन पहिलेदेखि थियो होइन दमाम भन्दाखेरि यो सौदी अरबमा हामी जान सकिन्छ त्यसपछि अहिले भएकै सेक्टरमा पनि होइन त्यहाँ ब्याङ्कक हङकङ मलेसिया सबैले चाहिँ हप्ताको 60 वटा फ्लाइट राख्नु पर्यो भनेर डिमान्ड आएको हाई दुबईबाट चाहिँ चर्को डिमान्ड आइरहेछ होइन हप्ताको 4 वटा फ्लाइट राखेर काम छैन 60 वटा राख्नुपर्छ भनेर होइन अब हामीले चाहिँ अस्तिदेखि चाहिँ हामी चाहिँ दिल्लीमा चाहिँ दिनको 2 फ्लाइट राखिसक्यो होइन 4 वटा भइसक्यो हवाईमा होइन मुम्बईमा 3 नै छ बढी फ्लाइट दिनको 1 फ्लाइट भइसकेपछि मान्छेहरूको कन्फिडेन्स बढ्छ क्या यात्रुहरू अनि त्यहाँ आउन थाल्छ क्या त्यो साइकोलोजी भनौँ कि के भनौँ होइन आज क्यान्सल भने भोलि जाउँला नि भनेर अब यहाँ चाहिँ 3 वटा मात्रै गर्दाखेरि चाहिँ आज क्यान्सल भने भोलि त फ्लाइटै छैन त पर्सि नि पर्सि जानु पऱ्यो होइन यस्तो चाहिँ साइकोलोजी यस्तो चाहिँ कारणले गर्दाखेरि पनि हामी चाहिँ विमान चाहिँ थप्दै जाने र हामी चाहिँ गन्तव्य बढाउँदै जाने अहिले भएको गन्तव्यमा पनि हामी चाहिँ फ्लाइट थप्दै जाने त्यसको लागि पनि हामी चाहिँ यो व्हाइट बडी चाहिँ अब नवैध नहुनेर एकदम अनिवार्य नै भइसक्यो
युरोपसँग हुन त अब नेपाली आकाशलाई त्यति सुरक्षित मान्दैनन् विभिन्न समस्याहरू पनि छन् उनीहरूले हामीलाई कालो सूचीमा पनि राखे सिधै युरोपको आकाश यहाँबाट युरोपसँग उडाउन सक्ने सम्भावना कतिको छ अब
अहिले तत्काललाई चाहिँ सम्भावना छैन किनभने हामी चाहिँ अघि भन्नुभएको छ तपाईँको सेफ्टी लिस्ट भनेर एउटा निकालेको छ ईयू र आयुकाओले त्यसमा चाहिँ अब हामी अहिले तत्कालै जान सकिँदैन अब त अहिले चाहिँ हाम्रो चाहिँ यहाँ सिभिल एभिएसनका साथीहरू देखेर हामी सबै लगाएर प्राइभेट सेक्टर लगाएर यो सेफ्टी लिस्टबाट हटाउनुतिर सकेसम्म चाँडै भनेपछि यो अहिले तत्काल नहटे पनि 8-9 महिना वर्ष दिनमा हट्ने चाहिँ निश्चित जस्तै छ त्यो हटिसकेपछि हामी चाहिँ युरोपको कुनै एउटा सहरमा तुरन्तै जान सक्छ होइन लन्डन नभए भने ब्रसेल्स जान सकिन्छ होइन फ्रेङ्कफर्ट जान्छ सकिन्छ, प्यारिस जान सकिन्छ। 10-15 वर्ष पहिले चाहिँ लन्डन, प्यारिस, न्युयोर्क, के अरे ऊ फ्रेङ्कफर्ट त हामी पुगि नै सकेका हौ नि।
तपाईँले यत्रो उत्साहित कुरा गर्नुभयो, हामी मङ्गल ग्रहबाट आएका हौँ र त्यो चलाउन नसक्नलाई भनेर, यत्रो उत्साह रहेछ, पहिला चाहिँ केले रोकेको रहेछ?
अब त्यो चाहिँ मैले भन्दै गरेर चाहिँ अब झन्डै चाहिँ 28 वर्षसम्म चाहिँ कुनै पनि विमान नथपेको के कारण होला भनेर चाहिँ हामी चाहिँ त्यो रुट कज एनालिसिस भन्छौँ। वास्तवमा त्यो जानुपर्ने के त्यहाँ हाम्रो राजनीतिदेखि लिएर हाम्रो चाहिँ नेपाल सरकारले पनि के कारण होला 26 वटा एयरलाइन्सले चाहिँ यही चाहिँ काठमाडौँमै हवाई उडान गरेर चाहिँ पैसा कमाउन सकिँदैन रे, अनि नेपाल एयरलाइन्सले चाहिँ हामी हवाई थपेर चाहिँ कमाउन नसकिने कारण के होला र भन्ने किसिमले त्यो अध्ययन विश्लेषण हुनुपर्छ भनेर मेरो आफ्नो अध्ययन विश्लेषण गर्दाखेरि चाहिँ चलाउन सक्छ। यहाँको यी कर्मचारीले चाहिँ लन्डन र जापान चलाइसक्या होइन, अहिले चलाउन सक्दैन भन्ने के आधारमा भन्ने, खालि हवाइजहाज नकिनेकोले मात्रै यो निगम चाहिँ खस्कँदै गयो हो। अब हवाइजहाज किन्दै गएर चलायो भने यो मेरो विचारमा अरू एयरलाइन्स चाहिँ माथि आउन सक्ने एयरलाइन्स हो।
यही क्रमले गयो भने 2046 सालको आसपासतिर पुग्छौँ होला,
त्यो भन्दा पनि माथि जाने सुरु हो हाम्रो होइन, त्यो गर्न सकिन्छ पनि फेरि, र त्यो चाहिँ गर्नै पर्ने बाध्यता कहाँनिर आयो भने हामी नेपालको अर्थतन्त्र माथि ल्याउनलाई पर्यटन क्षेत्रको चाहिँ ठूलो भूमिका रहन्छ। पर्यटन क्षेत्र माथि ल्याउनै पर्छ, जसरी भए पनि पर्यटन क्षेत्र माथि ल्याउनलाई चाहिँ नेपाल वायुसेना निगम माथि नआए त असम्भव हो, त्यो म त असम्भवै भन्छु, सम्भवै नभएको कुरा होइन। त्यसैले अहिले चाहिँ नेपाल एयरलाइन्सलाई चाहिँ जसरी भए पनि जे गरेर भए पनि जुनसुकै तरिकाले अप्नाएर भए पनि नेपाल सरकारले साराले हेल्प गरेर होइन यो निजी क्षेत्रलाई चाहिँ भयङ्कर हेल्प गरेकै छ होइन, उहाँले चाहिँ एकदमै हौसला बढाइरहेछ होइन। अस्ति एकजना नाटकको प्रेसिडेन्टले नै भनेको थियो 2 वाइट बडी कि नेपालको लागि 6 वटा चाहिन्छ अहिले तत्कालै भनेर होइन, त्यस्तो हौसला बढाइ नै रहेछ। र अहिले नेपाल सरकार पनि अहिले चाहिँ मेरो विचारमा अहिले त्यही हेल्प गर्ने मनसाको कारणले गर्दाखेरि हामीले यो चाहिने पैसाको चाहिँ गभर्मेन्ट ग्यारेन्टी, सोभरेन ग्यारेन्टी पनि दिने भनेर पत्र नै आइसकेको हो भने
तपाईँले ठ्याक्कै कुरा उठाइहाल्नु भयो, मैले सोध्न लागेको थिएँ यो जमानत बस्नेहरूलाई खोज्न र यो लगानी जुटाउन चाहिँ तपाईँलाई कतिको दौडधुप गर्नु पर्यो, कतिको गाह्रो रहेछ, यहाँ चाहिँ पोलिटिकल्ली रूपमा खिचातानी पनि भएकै हुन्छ र एउटाले राम्रो काम गर्छु भन्दा अर्कोले नदिने त हाम्रो संस्कारै छ।
मैले पहिले 6-7 वर्ष पहिले यो पैसा जुटाउन अलिकति गाह्रो भएको थियो, अनि सञ्जय कोषले ठुलो मद्दत गर्यो होइन, त्यही भएर अठमल्लाले पनि जमानी बसेकै हो र अहिले त्यही अनुसार यो 2 आएको हो। अहिले चाहिँ हामीले चाहिँ यो 2 न्यारो बडी 2 एयर छुट्याइ ल्याएर होइन 2 वर्ष 2.5 वर्ष पहिले ल्याएर हामी चलाएर त्यही पैसाबाट हामीले चाहिँ सञ्जय कोषलाई तिर्नुपर्ने सामु ब्याज होइन, कहिले एक दिन पनि ढिलो नगरिकन तिरिरहेको कारणले गर्दाखेरि अहिले चाहिँ त उनीहरू नेपाल एयरलाइन्सले त राम्रो चाहिँ व्यापार गर्ने रहेछ, उनीहरूलाई चाहिँ ऋण दिँदाखेरि नदुम्ने रहेछ, के पनि समस्या नहुने रहेछ भनेर अहिले चाहिँ त लगानी कोष र हाम्रो सञ्चय कोष सँगसँगै अरू चाहिँ निजी कम्पनीहरू, निजी ब्याङ्कहरूले समेत पनि पैसा दिन्छु भनेर आइरहेछ, पैसाको चाहिँ खास खाँचो छैन। र अब विदेशीहरूले पनि होइन, विदेशी चाहिँ फाइनेन्सियल इन्स्टिट्युसन, विदेशी ब्याङ्कहरूले पनि हामी 2-3% 4% ब्याजमा चाहिँ दिन सक्छु भनेर आइरहेछ, त्यो पनि हामी हेरिरहेछौँ अहिले होइन, एउटा चाहिँ पार्टी आइरहेको थियो 3% चाहिँ दिन सक्छु भनेर होइन, अब त्यो पनि हामीले अध्ययन गरिरहेछौँ। त्यसैले अहिले चाहिँ 2 या 3 हप्ताभित्रमा हामी सञ्चालक समितिबाट यो टुङ्गो लगाउँछौँ, कोसँग पैसा कसरी कुन ब्याज दरमा लिने भनेर, त्यसैले अहिले चाहिँ पैसाको चाहिँ खासै समस्या नहोला, अहिले मेन चाहिँ व्यवस्थापन र सञ्चालन गर्ने हो।
इच्छा शक्ति ठुलो कुरा रहेछ,
इच्छा शक्ति चाहिहाल्यो देश विकासमा, त इच्छा त शक्ति चाहिहाल्यो, देश त विकास गर्नु पर्यो, देशको मात्रै कुरो होइन, मेन त 3 करोड जनताको कुरो हो। म मेरो कर्मचारी साथीहरूलाई त्यही भन्छु कि हामी चाहिँ यहाँ ल्याएर चाहिँ निगम चाहिँ राम्रो चल्नु भनेर चाहिँ पर्यटक बढ्ने हो, पर्यटक बढ्ने भनेर चाहिँ हाम्रो चाहिँ 3 करोड जनताको प्रति व्यक्ति आ बढ्ने हो, त्यो 1 रुपियाँले बढ्छ कि 100 रुपियाँ बढ्छ त्यो भिन्नै कुरा हो, 1 रुपियाँले मात्रै बढे पनि त्यो चाहिँ धर्मको काम हो त होइन, 3 करोड जनताको आय स्तर बढाउने होइन, त्यो रूपमा नै जानुपर्छ र त्यो अरू उपाय पनि छैन, मुलुक विकास गर्नै सक्छ, 200 राष्ट्रले विकास गर्न सक्छ, हामीले मात्रै विकास गर्न नसक्ने कहाँ हुन्छ र।
हस्, हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद, यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल वायु सेवा निगमका प्रमुख सुगत रत्न कंसकार, साथी अर्जुन पोखरेलसँग कुराकानी गर्दै। उहाँका अनुसार नेपालको आफ्नै जहाज नहुँदा अरू देशका जहाजले कामदार मात्रै ओसार्ने गरेका छन्, नेपालको आफ्नै जहाज हुँदा पर्यटक बढ्ने अपेक्षा गरिएको छ, यसले देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने पक्का छ। हामीसँग नेपाल आयल निगमले ढुवानी विनियमावली संशोधन गरेपछि पेट्रोलियम ढुवानी मजदूरले गरेको आन्दोलन र माग सम्बोधनका लागि भइरहेको प्रयासबारे निगमका प्रवक्ता भानुभक्त खनाल र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। कार्यक्रममा यतिन्जेलसम्म नेपाल वायु सेवा निगमले 280 सीट क्षमताका दुईवटा जहाज भित्रियाएपछि नेपालको अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावको विषयमा निगमका प्रमुख सुगत रत्न कंसकारसँग कुराकानी गर्यौं। कार्यक्रममा अब कुरा गरौं नेपाल आयल निगमले संशोधन गरेको ढुवानी विनियमावली र यसले ल्याएको हलचलको विषयमा। आयल निगमले ढुवानी विनियमावली संशोधन गरेपछि पेट्रोलियम ढुवानी मजदूर आन्दोलित भएका छन्। आयल निगमलाई नौ बुधे माग बुझाएका व्यवसायीसँग निगमले अस्ति मात्र वार्ता गरिसकेको छ, तर अझै समस्या समाधान भएको छैन। यसै विषयमा हामीले निगमका प्रवक्ता भानु भक्ता खनालसँग कुराकानी गरेका छौं।
के संशोधन गर्नुभयो, के नयाँ नियम ल्याउनुभयो र उनीहरू यसरी चित्त नबुझेर आन्दोलनमा उत्रनु पर्ने अवस्था सृजना भयो?
उहाँहरू यसरी आन्दोलनमा उत्रिनुको पछाडि करिब एक महिना अगाडि नेपाल आयल निगमको सञ्चालक समितिले नयाँ ढुवानी नियमावली चाहिँमा परिवर्तन गरेर केही परिवर्तनहरू त्यसमा समावेश गरिएका छन्। ती समावेश गरिएका मध्ये धेरै कुराहरूमा उहाँहरूको विमति देखिएको छ। उहाँहरूको विमति पहिलो कुरो चाहिँ एक पटकमा एकजना ट्रान्सपोर्टरले कम्तीमा पाँचवटा ट्याङ्कर राख्नुपर्ने जुन प्रावधान राखिएको छ त्यो चाहिँ नेपाल आयल निगमले सेफ्टीका कारणले अथवा चाहिँ आफ्नो त्यो जुन पदार्थ पेट्रोलियम पदार्थ बोकेर ल्याएको बोकेर ल्याउँछन् त्यसको एस्योरेन्सको लागि यो पाँचवटा गरिएको छ र यसमा उहाँहरूको विमति छ। उहाँले चाहिँ एउटा ट्याङ्कर राख्न पनि पाउनुपर्छ भन्ने भनाइ उहाँहरूको हो।
यसअघि त एउटा ट्याङ्कर पनि राख्न पाउँथे नि होइन र किन पाँचवटा ट्याङ्कर हुनुपर्ने प्रावधान आयो?
यसमा चाहिँ हेर्नुहोस् कुनै पनि निगमको ट्रान्सपोर्टर हुनका लागि ट्रान्सपोर्ट गर्दाखेरि जुन ठाउँबाट लोड गरेर सम्बन्धित डिपोसम्म ल्याउँदाको अवस्थामा पेट्रोलियम पदार्थको बोक्ने जिम्मेवारी उहाँहरूकै हुन्छ र यसरी जिम्मेवारी हुने क्रममा कुनै भवितव्य पर्यो अथवा चाहिने कुनै किसिमको लस भयो अथवा उहाँहरूको गलत नियतले चाहिने म्याल प्र्याक्टिस गर्ने कोसिस गरियो भने त्यो पैसालाई नेपाल आयल निगमले फिर्ता लिन सक्ने अथवा जिम्मेवारी बनाउन र उहाँहरूलाई अझ जिम्मेवार बनाउनका लागि यो पाँचवटा राख्न प्रावधान राखिएको हो।
र अरू चाहिँ के केमा विमति रह्यो जुन भर्खरै मात्र ढुवानी विनियमावली संशोधन गर्नुभयो यहाँहरूले?
अर्को एउटा उहाँहरूको चित्त नबुझेको चाहिँ जुन क्लेमेबल लस हामी भन्छौँ पेट्रोलियम पदार्थ इन्डियन आयलका डिपो अथवा एउटा डिपोबाट अर्को डिपोमा ढुवानी गरेर लिएर जाने सन्दर्भमा उहाँहरूले बीचमा म्याल प्र्याक्टिस नगर्नुहोस् यो गर्नु हुँदैन यो गैर कानुनी प्रक्रिया हो यसलाई चाहिँ नगर्नुहोस् भन्दाखेरि एउटा ट्याङ्करमा 0.25% भन्दा बढी क्लेमेबल लस उहाँहरूले पाउने जुन टेम्परेचर लस हो त्यो टेम्परेचर लस पाएपछि पछिको लस चाहिँ यदि 0.25% भन्दा बढी छ भने त्यसलाई चाहिँ डबल काटिनुपर्छ र त्यसरी काटिँदाखेरि यो जुन बीचमा म्याल प्र्याक्टिस हुनेछ जुन बीचमा चाहिँ हामीले भनौँ न यो चोरी हुने जुन कुरा हामीले भनिराखेका छौँ यसलाई निरुत्साहित गर्नका लागि यो चिज राखिएको हो। यसमा उहाँहरूलाई मर्का पर्ने कहीँ पनि अवस्था छैन।
के यसअघि चाहिँ उनीहरूले एउटा ट्याङ्करबाट जति पनि दावी गरिए पनि चुहावट भयो भनेर दावी गरिएपछि आयल निगमले भुक्तानी दिनुपर्ने अथवा छुट दिनुपर्ने अवस्था थियो?
छुट दिने होइन, तर नेपाल आयल निगमले त्यो बापतमा नेपाली बजारमा जुन खुद्रा मूल्य तोकिएको थियो त्यो मूल्य बराबरको रकम नेपाल आयल निगमलाई बुझाएर उनीहरूले छुट पाउँथे। यद्यपि अब 200-300 लिटर भन्दा बढी भइसकेपछि 7 दिन सस्पेन्ड गर्ने प्रावधान त छँदै थियो, तर अब चाहिँ त्यो भन्दा पनि इन टर्म्स अफ मनी पैसाकै उसमा गर्यो भने यो चोरी चाहिँ अथवा म्याल प्र्याक्टिस चाहिँ निरुत्साहित हुन्छ भन्नका लागि यो गरिएको हो। यस्तो व्यवस्था पहिले पनि गरिएको थियो र बीचमा फेरि राज्यको संरचना जसरी परिवर्तन भयो अथवा पोलिटिकल सिचुएसन जसरी परिवर्तन भयो त्यसै यी सब चिज कुरो पनि हराउँदै गएर परिवर्तन भए र अहिले फेरि हामीले यसलाई चाहिँ निरुत्साहित गर्नका लागि यो प्रावधान राखिएको हो।
यो बीचमा यसलाई कसरी मिलाउने प्रयासमा छ आयल निगम?
अब यसलाई मिलाउने प्रयास त हामीले सकेसम्म गर्ने नै हो। जुन उहाँहरूका माग जायज माग छन् जुन मागलाई चाहिँ सम्बोधन गर्न सकिन्छ त्यो विषयमा हामी छलफल गर्छौं र यो विक्रेता विनय अवैले संशोधनको प्रक्रिया जहाँबाट हुन्छ यो चाहिँ सञ्चालक समितिबाट मात्रै हुन्छ हामी उहाँहरूसँग एक आपसमा बसेर छलफल गर्छौं छलफल गरिसकेपछि एउटा निष्कर्ष निस्किन्छ त्यो निष्कर्षलाई हामीले हाम्रो बोर्डमा प्रस्तुत गर्नेछौँ त्यस पछाडि अनि अगाडि बढ्नेछ
अहिले गरिएका जुन संशोधित व्यवस्थाहरू छन् त्यसलाई कार्यान्वयनमा लैजान सकेमा यसले चाहिँ कस्तो सुधारको अपेक्षा गर्न सकिन्छ यसबाट
यो कार्यान्वयन गर्न अगाडि हामीले बढ्यौँ सक्यौँ भने जुन म्याल प्र्याक्टिसको लागि अहिलेसम्म भनिएको छ बाटोमा इन्धनको दुरुपयोग चोरी नै भन्न पनि सकियो त चोरीलाई निरुत्साहित हुन्छ चोरी चाहिँ निरुत्साहित हुन्छ र यो पेट्रोलियम पदार्थको व्यवसाय पनि एउटा मर्यादित हुन्छ भन्ने हामीले आशा राखेका छौँ
अहिलेसम्मको आँकडाले के बताउँछ एउटा ट्याङ्करबाट कतिसम्म चाहिँ लस हुने गरेको छ अहिलेसम्म
एउटा ट्याङ्करमा उहाँहरूले पाएको टेम्परेचर लस बाहेक 150-200 लिटरसम्म पनि छ तर यो सधैँ होइन तर एक 150 लिटर पनि भएको अवस्था चाहिँ हो
त्यो टेम्परेचर लस भनेको चाहिँ कति पाउँछन् उनीहरूले
टेम्परेचर लस त टेम्परेचर डिफरेन्सको आधारमा हुन्छ जस्तो रक्सोलमा 36 डिग्री टेम्परेचर छ र अम्लेगंजमा आउँदाखेरि यदि त्यो 30 डिग्री भयो 6 डिग्रीको डिफरेन्समा जुन घट्ने परिमाण हो त्यो घट्ने परिमाण हामी त्यसलाई चाहिँ नि उहाँहरूलाई उपलब्ध टेम्परेचर लसको रूपमा बुक गर्छौँ र त्योदेखि बाहेकको यदि बाहेक पनि घटेको छ भने त्यसलाई चाहिँ हामी क्लेमेबल लसको रूपमा हामी ढुवानीकर्ताबाट असुल गर्दछौँ
र त कति टेम्परेचरबाट कति टेम्परेचरमा आउँदा कति घट्छ भन्ने कुरा त होला नि केही वैज्ञानिक आधार
यसको वैज्ञानिक आधार चाहिँ एक डिग्री सेन्टिग्रेड यदि टेम्परेचर डिफरेन्स भयो भने यसको एउटा कोफिसियन्ट अफ कन्ट्राक्सन खुम्चिनेर तन्किने खुम्चिनेर तम्किने जुन भोल्युम खुम्चिन्छ र भोल्युम तन्किन्छ एक डिग्री टेम्परेचरको डिफरेन्स भयो भने हामीले अहिले पेट्रोलमा 1.06 चाहिँ हामीले कोफिसियन्ट तय गरेका छौँ र उसमा डिजेलमा चाहिँ 0.75 कोफिसियन्ट तय गरेका छौँ त त्यही 7.5 र 1.06ले गुणन गरेर जति लिटर हुन आउँछ त्यति लिटर उहाँहरूलाई हामी टेम्परेचर लस मार्फत उपलब्ध गराउँछौँ
जब जब पेट्रोलियम पदार्थको यसरी अभाव सिर्जना हुन्छ यो अभाव ठ्याक्कै हामीसँग रहेको भण्डारण क्षमतासँग गएर जोडिन्छ जस्तो पेट्रोलियम ढुवानी व्यवसायीहरूले ढुवानी नगर्ने हो भनेदेखि पेट्रोलियम पदार्थको हाहाकार हुन्छ यहाँ बेला बेलामा भण्डारण क्षमता बढाउने र त्यसको चाहिँ काभ्रे त्यसै गरी तनहुँ नुवाकोट लगायतका स्थलमा बढाउने कुरा पनि चल्छ पछिल्लो समयमा के हुँदैछ पेट्रोलियम भण्डारण क्षमता बढाउने थप्ने यसको विस्तार गर्ने कुरा
अब पछिल्लो समयमा नेपाल सरकारले जुन नीति तय गरेको छ त्यो नीतिलाई अगाडि बढाउने क्रममा हामीले पहिलो सर्वप्रथम त डिपोको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्नका लागि हामीलाई सबभन्दा पहिले जमिनको आवश्यकता पर्छ त्यो जमिन जुन पहिलो आवश्यकता हो जमिनको त्यो जमिन खरिद गर्नका लागि अथवा उपलब्ध गर्नका लागि हामीले झापा सर्लाही चितौन रूपन्देही दाङ धनगढी लगायतका ठाउँहरूमा चाहिँ नि जग्गा प्राप्तिका लागि टेन्डर गरिसकेको अवस्था हो र चितौन र रूपन्देहीको चाहिँ करिब करिब अब स्वीकृति हुने अवस्थामा आइसकेको अवस्था छ अब यसरी पहिलो जग्गाको आवश्यकता प्राप्त गरिसकेपछि हामीले अधिराज्यभरि जुन राज्यको खपतको आधारमा जुन राज्यमा पेट्रोलियम पदार्थको खपत अहिले सबैभन्दा बढी काठमाडौँ भ्यालीमा छ त्यो खपतको आधारमा विभिन्न ठाउँमा हामीले 5,30,000 केएलका पेट्रोलियम पदार्थ भण्डारण ट्याङ्केजहरू बनाउने हामीले कार्यको थालनी गरेको छौँ
युरोफोर स्ट्यान्डर्डको पेट्रोलियम पदार्थ आउने भन्ने कुरा पनि छ यो चाहिँ कहिलेबाट नेपालमा भित्रिन्छ
युरो फोर चाहिँ हाम्रो जुन अहिलेको ऊ छ एग्रिमेन्ट जुन चाहिँ नि 31 मार्चभन्दा अगाडि नै हामीले सप्लाई एग्रिमेन्ट गरिसक्छौँ त्यो एग्रिमेन्ट पसाको लागू हुने मिति भनेको अप्रेल 1 तारिकदेखि युरो फोरको पेट्रोलियम पदार्थ नेपाल राज्यभित्र बिक्री वितरण गर्नेछ नेपाल आयल निगमले
उपभोक्ताले आफ्नो छनौटमा अहिलेको मापदण्ड प्लस चाहिँ युरो फोर त्यसरी उपभोग गर्न पाइने हो कि मात्र युरो फोर मात्र हो अब नेपालमा चल्ने
यसमा छनौटको प्रावधान छैन र यो चाहिँ युरो थ्री अब हामीले जहाँबाट लिएर आउँछौँ त्यहाँबाट नै त्यो हटिसकेको अवस्था हुन्छ र जुन इन्डियाबाट ल्याउँछौँ हामी इन्डियामै हटिसकेको अवस्था हुन्छ र इन्डियन गभर्मेन्टले पनि एक तारिकदेखि नेपाल भारतभरि युरो फोर स्ट्यान्डर्डलाई प्रयोगमा ल्याउने भनेको छ त्यसरी नै नेपाल आयल निगम अथवा नेपालले पनि युरो फोरको स्ट्यान्डर्डलाई नै प्रयोगमा लिएर आउँछ
युरो फोर स्ट्यान्डर्ड चाहिँ प्रयोगमा ल्याएपछि नेपालमा गाडीहरूले फ्याँक्ने धुवा आदि इत्यादि वातावरणमा पर्ने प्रदूषण त्यसै गरी इन्जिनमा आउने समस्या यी कुराहरूमा कति न्यूनीकरण आउला अथवा कस्तो सुधारको अपेक्षा गर्न सकिन्छ यो प्रयोगमा आएपछि
यो प्रयोगमा आइसकेपछि सर्वप्रथम त यसमा जुन इन्भाइरोमेन्ट पल्युसन इन्भाइरोमेन्टलाई जुन पेट्रोलियम पदार्थ बालेर हामीले पल्युट गर्छौँ त्यसको मात्रा घट्छ भनेपछि हाम्रो इन्भाइरोमेन्टमा पेट्रोलियम पदार्थका कारणले हुने पल्युसन चाहिँ नै घटेर जान्छ र त्यसको फाइदा चाहिँ नेपाली जनतालाई पुग्नेछ एक नम्बरमा दुई नम्बर
खपतको परिमाण पनि घट्छ
खपतको परिमाण चाहिँ यो यसमा यो अध्ययनकै विषय हो तर परिमाणमा चाहिँ खासै घट्छ जस्तो मलाई लाग्दैन केही मात्रामा घट्न पनि सक्छ तर जुन इन्भाइरोमेन्टको ऊ हो त्यो चाहिँ पल्युसन हो त्यो चाहिँ निकै राम्रो घटेर जान्छ
कति तिर्नु पर्ला
यसको खासै मूल्यमा त्यति फरक छैन बढीमा त्यो 30-32 पैसा प्रति लिटरमा फरक पर्न जान्छ
अब यो कुराकानीको लगभग अन्त्यमा आइसकेका छौँ हामी पेट्रोलियम ढुवानी कटारको यो आन्दोलनका बीच अब उनीहरूले यस्तै प्रकारले समस्या सिर्जना गराइरह्यो भनेदेखि भोलि पेट्रोलियम पदार्थ अभाव हुन सक्छ यो अभावको परिपूर्तिका लागि चाहिँ अहिले आयल निगमले के गरिरहेको छ के गर्ने तयारी छ
अहिले हामीले एक चरण उहाँहरूसँग वार्ता पनि गरिसकेका छौँ र वार्तामा बसेर समस्याहरूको भित्रसम्म पसेर त्यसलाई निराकरणका उपायहरूको हामी खोजी गर्छौँ र यसको त्यस पछाडि हामी यसलाई चाहिँ नै हाम्रो म्यानेजमेन्ट समक्ष राख्छौँ
जब बजारमा तेल अभाव हुने रे भन्ने हल्ला मात्र चल्न थालेपछि मान्छेले पहिलाका जुन समस्या भोगेका हुनाले मान्छेले फेरि भण्डारण गर्न थाल्छन् उपभोक्तालाई चाहिँ के भन्नुहुन्छ के सल्लाह छ यहाँको के आग्रह छ
उपभोक्ताहरूलाई म के अनुरोध गर्न चाहन्छु भने पेट्रोलियम पदार्थ नेपाल आयल निगमले अहिलेसम्म ल्याएको अवस्थामा कुनै पनि त्यस्तो प्यानिक हुनुपर्ने अथवा त्यस्तो अप्ठ्यारो मानेर भोलि तेल पाउँदैन कि भनेर जुन होल्ड गर्नेछ त्यो होल्ड गर्ने चिज व्यवस्था चाहिँ नगरे हुन्छ जुन जनरल डिमान्ड हो 400 लिटरको हाराहारीको त्यो काठमाडौँ क्षेत्रलाई उपत्यकालाई 825 KL चाहिँ नै पेट्रोल बिक्री वितरण गरिएको छ र आज पनि 700 KL भन्दा माथि नै पेट्रोलियम पदार्थ बिक्री गरिनेछ जुन चाहिँ नै सामान्य अवस्थाको भन्दा डबल हो दुई गुणाले यसरी पेट्रोलियम पदार्थ दिँदा पनि अलिअलि लाइन चाहिँ नै घटिएको छ यसको यसमा चाहिँ अब दिग्भ्रमित नेपाली उपभोक्ताहरूलाई जुन हिजो हामीले 6 महिना 8 महिना भोगेका जुन समस्याहरू छन् त्यो समस्याले पनि हामीलाई अलिकति सजग बनाएको छ त्यसको परिणामस्वरूप पनि नेपाली उपभोक्ता अलिकति हतप्रभ भएको हुन सक्छ तर यसरी हतप्रभ हुनुपर्ने कुनै पनि कारण छैन नेपाल आयल निगमसँग प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ छ पेट्रोलियम पदार्थ आयात गर्न पनि सक्षम छ र यसरी चाहिँ हतप्रभ भएर पेट्रोलियम पदार्थ जहाँ पायो त्यहीँ स्टोर गरेर त्यसले चाहिँ नै अरू दुर्घटनालाई ननिम्त्याउँ र आफूलाई चाहिने जति मात्रै पेट्रोलियम पदार्थ लिएर आफ्नो गाडी सञ्चालन गरौँ यही अनुरोध गर्दछु
सुन्नुभयो नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालसँग संशोधित ढुवानी विनियमावलीले गरेको व्यवस्था र यसको कार्यान्वयनबाट ढुवानी व्यवसायमा हुने सुधार लगायतका विषयमा गरिएको कुराकानी पेट्रोलियम ढुवानी मजदूर भने संशोधित विनियमावलीबाट आफूहरू विस्थापित हुने बताउँछन् हामीले नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपाध्यक्ष एवं ट्याङ्कर क्षेत्र केन्द्रीय समन्वय समितिका संयोजक अर्जुन अर्याललाई सोधेका छौं निगमले गरेको पछिल्लो व्यवस्थाले स्वतन्त्र मजदूर कसरी विस्थापित हुन्छन्
अहिले विनियमले के भन्यो भन्नु होला भने एउटा मजदूरले पनि भोलि गाडी राख्नु पर्दा 5 वटा भन्दा कम गाडी राख्न नपाउने भन्ने कुरो लिएर आयो अहिले हाम्रो क्षेत्रमा लगभग 40-45% मजदुरहरू जो चाहिँ स्वरोजगार छन् उनले एउटा गाडी राखिरहेका छन् भोलि उनले चाहिँ 5 वटा गाडी राख्नुपर्ने चाहिँ स्थिति आयो भने उनीहरूले चाहिँ 5 वटा गाडी राख्न सक्दैनन् बेचेर चाहिँ बाहिर जानुपर्ने अवस्था आउँछ त्यो कारणले त्यसले एउटा विस्थापित हुन्छ भने अर्को कुरा चाहिँ के हो भने यो एक्सप्लोसिभ यो प्रज्वलनशील चाहिँ क्षेत्रमा लामो समयसम्म काम गर्दा चाहिँ मजदुरहरू चाहिँ विभिन्न चाहिँ रोग लाग्ने बिरामी हुने आदि इत्यादि यस्तो हुन्छ यस्तो जोखिमपूर्ण काममा चाहिँ लागिरहेका मजदुरहरू जसले चाहिँ 12 वर्ष 15 वर्ष एउटा मालिकको चाहिँ गाडी चलाएर भोलि तपाईँको चाहिँ के अरे आफूले चाहिँ कमाएको 12-15 वर्ष चाहिँ काम गरेर आफूले कमाएको केही पैसा अनि आफ्नो चाहिँ नि उसको जग्गा धरौटी राखेर सम्पत्ति धरौटी राखेर चाहिँ एउटा गाडी किनेर म पनि चाहिँ स्वरोजगार बन्न चाहन्छु भनेको अवस्थामा यो पाँचवटाको चाहिँ प्रावधानले चाहिँ त्यो हुन नसक्ने भयो. त्यो कारणले होइन हाम्रो संगठनको उद्देश्य भनेको एउटा सहचालकबाट चालक हुनुपर्छ. त्यसपछि चाहिँ नि चालक स्वरोजगार हुनु पाउनुपर्छ र ऊ चाहिँ बिस्तारै चाहिँ उसको जीवन चाहिँ समृद्धतर्फ जानुपर्छ भन्ने चाहिँ हाम्रो संगठनको उद्देश्य हो. जुन हाम्रो उद्देश्य अनुसार चाहिँ यो नभइरहेको कारणले गर्दा त्यो कारणले स्वरोजगार चाहिँ विस्थापित हुने चाहिँ नीति ल्याएको हुँदा हाम्रो आन्दोलन चाहिँ हो.
जुन विनियमावली संशोधन गरिएको छ त्यो संशोधित विनियमावलीमा चाहिँ तापक्रमका कारण हुने ह्रास र त्यसको व्यवस्था गरिएको छ यतिसम्म मात्र बिहोर्ने भन्ने कुरा, त्यसले पो चाहिँ अझ आतंक मचायो यहाँहरूमा चाहिँ भन्छन् नि.
कुरा त्यस्तो होइन. कुरा के हो भने अहिले सुरुदेखि नै चाहिँ यो पेट्रोलियम पदार्थको तापक्रम मापन गर्ने कुरो चाहिँ कुन ठाउँबाट मापन गर्ने भन्ने वैज्ञानिक प्रविधि आयल निगमले गर्न सकेन. अनि कुनै ठाउँमा कहीँबाट चाहिँ मापन गर्ने, कुनै ठाउँमा चाहिँ नि मिड लेभल भन्ने, कुनै ठाउँमा टप लेभल भन्ने, कुनै ठाउँमा चाहिँ तलबाट गर्ने भन्ने, यसले एकरूपता पनि आउन सकेन. हामी के चाहन्छौँ भने एकरूपता आओस्, यसमा सबै ठाउँमा चाहिँ एकरूपता आओस्, निगमको चाहिँ नि नीति पनि सुधारियोस् र भोलि निगम सुधारको लागि पनि यसले चाहिँ नि राम्रो काम गर्न सकोस्, जसका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा यसको चाहिँ जे कुराहरू छन् जे परिपाटी चलिआएको छ त्यही परिपाटी अब निगमले पनि चाहिँ अख्तियार गर्नुपर्छ भन्ने हाम्रो कुरा हो. हामीले वैज्ञानिक प्रविधिको चाहिँ माग गरेका छौँ. मिड लेभल टेम्परेचर मापन गर्ने कुरोमा आयल निगमले चाहिँ दिने अफिसियन्ट त्यो पुग्दैन वैज्ञानिक प्रणाली अनुसार चाहिँ दिनलाई. कमसेकम हामी इन्डियन आयलबाट चाहिँ तेल लोड गरेर आइरहेका छौँ र यहाँ तेल झार्छौँ भने कमसेकम इन्डियन आयल कर्पोरेसनले दिएको अफिसियन्ट अनुसार चाहिँ यहाँ पनि दिनुपर्छ भन्ने हाम्रो कुरा हो. यसमा हामी आत्तिएको आदि इत्यादि छैन. यो त निगमलाई नै सुधार गर्ने चाहिँ कुरा हो. यो कुराबाट चाहिँ उहाँहरू किन आत्तिनु भयो त्यो चाहिँ म भन्न सक्दिनँ.
अहिले तत्कालका लागि आज भोलि नै त यहाँहरूले ढुवानी रोक्नु भएको छैन नि.
होइन, हामीले माघको 5 गते आयल निगम समक्ष अल्टिमेटम सहित मागपत्र पेश गर्यौँ. हाम्रो समस्या यस्ता यस्ता छन्, ज्वलन्त छन्, जुन समस्याहरूलाई वार्ताको माध्यमबाट चाहिँ समाधान गर्नुपर्छ. वार्ता संवाद र सहमतिमा आउनुहोस् र समाधान गरौँ. होइन, यदि फागुनको 5 गतेसम्म पनि हाम्रो चाहिँ समस्या समाधान गर्नुहुन्न तपाईँहरू भने हामी फागुनको 6 गते एक दिन साङ्केतिक रूपमा चाहिँ हडताल गर्छौँ. जुन हडतालमा हामी नेपालका कुनै पनि आयल निगमका डिपोहरूमा नेपाली ट्याङ्कर लोड अनलोड गर्दैनौँ र भारतमा जहाँबाट चाहिँ हामीले चाहिँ तेल लोड गरेर चाहिँ आउने हो त्यहाँ पनि हामी त्यो दिन लोड गर्न जाँदैनौँ भनेर भन्यौँ. उहाँहरूले बीचमा 25 गते एक दिन वार्ताको वातावरण बनाउन खोज्नुभयो तर त्यो चाहिँ वार्ताभन्दा पनि एउटा चाहिँ नाटक गर्न खोजेको चाहिँ हामीले महसुस गऱ्यौँ. त्यहाँ कुनै पनि छलफल हुन सकेन, उहाँहरूसँग कुनै अधिकार थिएन. यस्तो हुँदा के हुन्छ, उस्तो हुँदा के हुन्छ, खालि उहाँहरूले चाहिँ हामीसँग चाहिँ सोध्ने आदि इत्यादि कुरा गर्नुभयो. हामीले होइन, तपाईँहरूको चाहिँ कुरा के हो, तपाईँहरूको चाहिँ कुरा ल्याउनुहोस्, ठोस कुरा ल्याउनुहोस्, निर्णयमा आउनुहोस्, हामी त निर्णय गर्न तयार छौँ भनेर भन्यौँ. यो त हामीसँग यो अधिकार छैन भनेर चाहिँ उहाँहरूले भनिसकेपछि ल ठिकै छ, तपाईँहरूसँग अधिकार नभएको कुरोमा अधिकार प्राप्त चाहिँ अधिकारी को हो उहाँसँग चाहिँ बोलाउनुहोस्, उहाँसँग बसेर गरौँ, फेरि अर्को सिटिङ गरौँ भनेर चाहिँ हामी त्यो दिन उठ्यौँ. त्यसपछि उहाँहरूले वास्ता गर्नु भएन र 6 गते हामीले टोकन हडताल गऱ्यौँ. अब कुरा मिल्दाखेरि हामीलाई आन्दोलन गर्नु कुनै पनि रहेन. यदि कुरा मिल्दैन भने हामीले पहिले अल्टिमेटम दिइसकेका छौँ, 15 गतेदेखि हामी अनिश्चितकालीन चाहिँ ट्याङ्कर हडताल गर्छौँ. 15 गतेसम्मको लागि आयात हुन्छ.
अहिले चाहिँ यहाँहरूले पुरा बन्द गर्नुभयो भनेर पुरा उपभोक्ता चाहिँ लाइनमा बसेका छन् कि
होइन? उपभोक्ताहरूले अब त्यो कसरी चाहिँ त्यस्तो सोच्नुभयो, त्यो भ्रम कसले चाहिँ लिएर गयो त्यो त म जान्दिनँ. तर हामीले हाम्रो संगठनको तर्फबाट विज्ञप्ति जारी गरेका छौँ, अनलाइनमा चाहिँ हामीले न्युजहरू प्रकाशित गरेका छौँ. 6 गते एक दिन हामी साङ्केतिक हडताल गर्छौँ भनेर चाहिँ भनेका छौँ र हामीले त्यो गऱ्यौँ. हामी 15 गतेसम्म 14 गतेसम्म हामी केही पनि गर्दैनौँ. 14 गते साँझसम्म हाम्रो समस्या समाधान भएन अथवा 15 गते बिहानसम्म पनि हाम्रो समस्या समाधान भएन भने 15 गतेदेखि चाहिँ हामी अनिश्चितकालीन हडताल गर्छौँ.
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपाध्यक्ष एवं ट्याङ्कर क्षेत्र केन्द्रीय समन्वय समितिका संयोजक अर्जुन अर्यालसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदनिदो नेपालको समय सकिने लागेको छ. अर्को हप्ता नयाँ आर्थिक विषयको साथ उपस्थित हुने नै छु. त्यति बेलासम्मका लागि प्राविधिक साथी सन्दीप सुन्दाससँगै साथी अर्जुन पोखरेल र पिटी लोप्चन विदा भयौं. नमस्कार.